नमस्कार, कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा। राजनीतिक दलहरूलाई लोकतन्त्रको आधार स्तम्भका रूपमा लिने गरिन्छ। निर्वाचनमा भाग लिने, सत्ता सञ्चालन गर्ने, विपक्षीका रूपमा सरकारका काम कारवाहीलाई खबरदारी गर्ने, जनताका आवाज सरकार र संसदबाट मुखरित गर्ने काम पनि राजनीतिक अभ्यासभित्र हुने गर्दछ। नवपुस्ताको पछिल्लो आन्दोलनपछि नेपालका राजनीतिक दल अहिले रूपान्तरणको बहसमा छन्। राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यासको कमी, नेतृत्व हस्तान्तरणको अभाव, राजनीतिक संयन्त्रका माध्यमबाट अनावश्यक हस्तक्षेप, पेशाभित्र दलीयकरण जस्ता समस्या देखा पर्दै आएको विषयहरू पनि उजागर हुँदै आएका थिए जनस्तरबाट। अहिले राजनीतिक दलले आम जनस्तरबाट प्रश्न उठिरहेका विषयलाई समीक्षा गर्दै मुलुकलाई राजनीतिक निकास दिनेबारे छलफल समेत गरिरहेका छन्। संविधान जारी भएको 10 वर्ष पूरा भइसकेको यो अवधिमा राजनीतिक दलले संविधानमा आवश्यक संशोधन र निर्वाचन प्रणालीको व्यवस्थामा सुधार गर्ने विषय भने उठान गरेका थिए। तथापि त्यसतर्फ ठोस गृह कार्य भने शुरू भएको थिएन। यो अवधिमा मुलुकमा कार्यपालिका बाहेकका संयन्त्रमा स्थायित्वका संकेतहरू देखा परेका थिए। संविधान जारी भएपछिको यो अवधिमा संघीयता अनुसार संरचना निर्माण र संघीयताको सबलीकरणका लागि धेरै सकारात्मक काम समेत भएका थिए। नवपुस्ताको पछिल्लो आन्दोलनले विगतमा सुधार गर्ने भनिएका विषय, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने विषयलाई थप खुलस्त पारेको छ। आजको अन्तरसंवादमा हामी मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलीय भूमिकाको विषयमा केन्द्रित भएर विश्लेषक डाक्टर पीताम्बर भण्डारीसँग कुराकानी गर्दैछौ। उहाँ त्रिभुवन विश्वविद्यालय द्वन्द्व शान्ति र विकास अध्ययन विभागका प्रमुख समेत हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा। नवपुस्ताको आन्दोलन भयो, जनताको अब सार्वभौम थलोका रूपमा मानिने संसद यति बेला विघटन भएको छ, गैर दलीय सरकारले अहिले सत्ता सञ्चालन गरिरहेको अवस्था छ, चुनावको मिति पनि घोषणा गरिएको छ, अब राजनीतिक दलहरू समीक्षाको क्रममा रहेका छन्। मुलुकको यो पछिल्लो अवस्थालाई यहाँले कसरी हेर्नु भएको छ? यहाँ त द्वन्द्व, शान्ति र विकास तीनवटा विषयलाई समेट्ने त्रिभुवन विश्वविद्यालयको एउटा विभागको प्रमुख समेत हुनुहुन्छ, कसरी विश्लेषण गर्नु भएको छ?
यस्ता खालका आन्दोलनहरू समय समयमा हामी भएको देख्छौँ। जस्तो सुकै कालखण्डमा पनि इतिहासमा हेर्यौँ भने पनि हरेक देशका आफ्नै विशिष्ट चरित्रहरू हुन्छन्। त्यो मध्ये नेपालको आफ्नै खालको विशिष्ट चरित्र थियो। एउटा राजनीतिक परिवेशमा उभिएको देश र आफ्नो ऐतिहासिक प्रगतिमा चाहिँ काहीँ न काहीँ लोकतान्त्रिक शासन व्यवस्थालाई निरन्तर रूपमा राजनैतिक परिवर्तनको कडी बनाएर अगाडि आइरहेको थियो। गएको 10 वर्षको बीचमा नयाँ संविधान जारी भइसकेपछि संविधान अनुकूल जुन ढङ्गबाट गतिविधिहरू अगाडि बढ्नुपर्ने थियो त्यसमा केही कमजोरीहरू रहेको भन्ने कुरा स्वयं यो संविधान ल्याउने मुख्य दलहरू, नागरिक समाज र अहिलेको नवपुस्ताले पनि काहीँ न काहीँ प्रश्न उठाइरहेको थियो। तर यसपटक जुन खालको आन्दोलन भयो त्यो आन्दोलन चाहिँ अन्तर्राष्ट्रिय एउटा सामाजिक सञ्जालको प्लेटफर्ममा देखिएका विभिन्न माध्यमहरू र नेपालमै पनि केही इन्फ्लुएन्सियरहरू भन्छौँ हामी, जसले कुनै न कुनै कुरामा प्रभाव पार्न सक्छन्, चाहे ती कलाकार हुन्, चाहे ती अलिकति बढी जादुमय ढङ्गबाट उदाएका र स्वतन्त्र कलेबरमा उदाएका स्थानीय तथा राष्ट्रिय राजनैतिक व्यक्तित्व होस् होइन, यो र अरू जुन खालको समाजमा रहेको नेगेटिभिटी थियो, नकारात्मक, त्यो नकारात्मक सहजताको धरातल जुन हामी भन्छौँ त्यो धरातललाई राम्रोसँग प्रयोग गरिएको र त्यसको आधारमा चाहिँ एउटा आन्दोलनको उठान भयो। भलै त्यो आन्दोलन चाहिँ सामाजिक आन्दोलन हो कि राजनीतिक आन्दोलन हो भनेर धेरै पक्षबाट अझै पनि विश्लेषण हुन बाँकी नै छ। सरसर्ती हेर्दा अहिले चाहिँ यो सामाजिक आन्दोलनकै उठान थियो, किनभने जो आन्दोलनकारीहरू हुनुहुन्थ्यो उहाँहरूले अघि यहाँले प्रसङ्ग उठाउनु भए जस्तै सुशासनको कुराहरू र भ्रष्टाचार नियन्त्रणको कुरालाई मुख्य आधार बनाएको र विगतमा राजनैतिक लाभसँग जोडिएका राजनैतिक तथा अन्य व्यक्तित्वहरू र उनका परिवारका सदस्यहरूले भोग गर्दै आएको जीवनशैलीलाई मुख्य आधार बनाएर गरिएको आन्दोलनमा चाहिँ त्यो खालको भ्रष्टाचार नियन्त्रण हुनुपर्नका लागि विधिहरू स्थापित गर्ने भन्ने मूल उद्देश्य थियो। र त्यो आन्दोलन मूलत सरसर्ती हेर्दा राजनैतिक दलका विरुद्ध नै भनेर सडकमा उठान गरेको जस्तो देखिन्थेन। तर राजनीतिमा संलग्न भएका व्यक्तित्वहरूका केही चरित्रहरूका बारेमा लिएर गरिएको थियो। र सामान्यतया आन्दोलनहरू कस्तो हुन्छ भन्दा त्यो आन्दोलनको पहिले नै एउटा एजेन्डा सेट हुन्थ्यो, त्यो एजेन्डालाई चाहिँ आम मानिसको बिचमा लगिन्थ्यो, मानिसहरूलाई त्यसमा आबद्ध हुन आग्रह गरिन्थ्यो, संगठित गरिन्थ्यो र उद्देश्य अनुरूप त्यसलाई शान्तिपूर्ण ढङ्गबाट अथवा कतिपय अवस्थामा हामीले देखेका छौँ संसारभरि नेपालमै पनि देख्यौँ त्यसलाई सशस्त्र द्वन्द्वका माध्यमबाट समाजमा प्रस्फुटित गरिन्थ्यो। यसपटकको आन्दोलन एउटा अनौठो किन भयो भने यसले सामाजिक आन्दोलनका मुद्दाहरू उठाउँदै थियो तर केही घण्टाभित्रै यसले नेपालको मूल राजनीति, संविधान र सत्ता संरचनालाई चाहिँ ढकढक्यायो र यसले झन्डै झन्डै संविधानको जटिलता, संवैधानिक जटिलता र राजनैतिक शून्यता त निम्त्याएकै नै थियो। दुई दिनसम्म नेपाल एउटा एक्जिक्युटिभ कार्यकारी विहीन भएर बस्नु परेको स्थिति र सुरक्षा संवेदनशीलता अत्यन्त बढेको स्थिति थियो। तर त्यसमा आन्दोलनले मूल आकार लिन र आन्दोलनकारीहरू एक ठाउँमा आउन र त्यसको नेतृत्व लिनका लागि फेरि पनि त्यहाँभित्र केही न केही अलमल भएको जस्तो देखिन्थ्यो र यही बिचमा मूलधारका राजनीतिक दलहरू जुन अत्यन्त बलिया थिए र सरकार पनि बलियो बनेको थियो, त्यो दुई तिहाई लगभगको सरकार बनेको र संसदमा दुई ठुला दलहरूको गठबन्धनमा रहेको सरकार चाहिँ त्यो दुई दिन अथवा त्यससँग जोडिएका विभिन्न पक्षहरू, त्यसका कार्यकर्ताहरू, प्रदेश अथवा स्थानीय सरकारसँग प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू र शुभेच्छुकहरू पनि, त्यसमाथि केही शुभेच्छुक संस्थाहरूले समेत संगठित रूपमा उनीहरू लगभग भाद्र 23 गतेपछि एक हप्तासम्म उनीहरू समाजमा खुला ढङ्गबाट आफ्ना धारणासहित प्रस्तुत हुन नसकेको स्थिति देखियो। यसको मुख्य कारण के थियो भन्दा संसद लामो समयदेखि अवरुद्ध भइरहेको थियो र संसदमा भएका संसदवादी दलहरूले संसदको गरिमा र मर्यादालाई चाहिँ सहज ढङ्गबाट उनीहरूले उठाउन सकिरहेको स्थिति थिएन। फलस्वरूप नेपालमा एउटा अत्यन्त सान्दर्भिक र अत्यन्त सपना बोकेको पुस्ताले जुन मुद्दा उठाएको थियो त्यो मुद्दासँगै सरकारको पक्षबाट देखिएको बल प्रयोग र आन्दोलनमा देखिएको विध्वंस, यो दुइटै कुराले नेपालको चाहिँ राजनैतिक, संवैधानिक र सामाजिक दृष्टिकोण लाई चाहिँ अत्यन्त त्यो नकारात्मक दृष्टिले हेर्नुपर्ने बाध्यात्मक स्थितिको निर्माण गरिदिएको थियो केही दिनका लागि।
दल र दलका नेतृत्वप्रति अब कैयौं प्रश्नहरू रहेका छन्, हिजो पनि रहेका थिए, आज पनि जनस्तरबाट ती प्रश्नहरू उठि नै रहेका छन्। सुधार गर्नुपर्ने धेरै विषय पनि रहेका छन्, कतिपय कुरा त यहाँले हाम्रो कुराकानीका क्रममा पनि उजागर गरिसक्नुभयो। तथापि अहिले दलको नेतृत्वलाई देखाएर दल खराब हुन्, दलबाट केही हुँदैन भन्ने किसिमका प्रचारहरू भइरहेको देखिन्छ, जबकि कुनै पनि संविधान भएको लोकतान्त्रिक समाजमा राजनीतिक दललाई नै लोकतन्त्रका सुन्दर पक्षका रूपमा व्याख्या विश्लेषण गरिन्छ। उनीहरूले निर्वाचनमा भाग लिन्छन्, जनताले जनमत दिन्छन् र सोही अनुसार उनीहरू शासकका रूपबाट जनतालाई शासन पनि गर्ने अधिकार प्राप्त गरेका हुन्छन्। यसरी अहिले जुन नकारात्मक भाष्य बढ़ी बनाउन खोजिएको छ, देखाउन खोजिएको छ, यसलाई कसरी चित्रित गरिनु पर्ला?
जस्तो के भने नयाँ संविधान जारी भइसकेपछि स्वाभाविक ढङ्गले लोकतान्त्रिक शासन व्यवस्था अन्तर्गत जहाँनिर आवधिक निर्वाचनलाई मुख्य कडी मानिन्छ जनप्रतिनिधि छान्ने र जनता र आफूलाई शासन गर्ने अथवा सेवा गर्ने भनौँ त्यो पक्षको बिचमा निरन्तर एउटा सम्बन्ध त स्थापित हुनु पर्यो। त्यो सम्बन्ध स्थापित हुनु गर्दाखेरि आवधिक निर्वाचन मुख्य हो। आवधिक निर्वाचनका लागि निर्वाचन आयोग अन्य संवैधानिक निकायहरू जस्तै सक्रिय हुन पर्यो अनि त्यो निर्वाचन आयोगमा त दलहरू दर्ता भइसकेपछि सामाजिक मुद्दालाई निर्वाचन मार्फत राजनैतिक स्थानमा पुर्याउने त त्यो लोकतान्त्रिक विधिसम्मत चरित्र नै हो। त्यो गर्ने क्रममा नेपालमा नयाँ संविधान जारी भइसकेपछि र नयाँ संविधान जारी गर्नका लागि गरिएका दुईवटा संविधान सभाको निर्वाचनमा समेत एउटै दलको स्पष्ट बहुमत नआउने परिस्थिति देखियो। फेरि यसलाई चाहिँ एउटै दलको स्पष्ट बहुमत अथवा सामान्य बहुमत नआउने परिस्थिति चाहिँ यो धेरैले भने जस्तो संवैधानिक र निर्वाचन प्रणालीको दोष मात्रै म देख्दिनँ नेपालको हकमा। किनभने नेपालको जुन खालको विविधता छ त्यो विविधताको प्रतिनिधित्व स्वाभाविक ढङ्गले विविधताकै रूपमा आउँछ, कुनै एउटा पक्षको बाहुल्यताको रूपमा आउँदैन। हुन त हामी प्रजातान्त्रिक विचारधारा अथवा चाहिँ अन्य विचारधारा बोक्नेहरू जसले कम्युनिस्ट विचारधारा पनि बोकेका छन् नेपालमा, कतिपयले क्षेत्रीय राजनीतिको अवधारणालाई पनि आफ्नो विकासको परिपाटीलाई समेट्ने एउटा आधार बनाएका छन्। त्यसले हेर्दाखेरि विचारको आधारमा सबै एकगठा भइसकेपछि त कुनै न कुनै एउटा स्पष्ट बहुमत आउनुपर्ने भन्ने हुन्थ्यो। तर नेपालको जुन खालको सामाजिक र बनोट छ सांस्कृतिक, त्यो सामाजिक सांस्कृतिक बनोटले हरेक दलहरूभित्र पनि यस्ता खालका विविधताको प्रतिबिम्ब चित्रित हुने भइसकेपछि त्यसले स्पष्ट बहुमत को सधैँ त्यो आधार खडा गर्दैन। जुन सुकै राजनैतिक व्यवस्था भए पनि, जुन सुकै निर्वाचन प्रणाली भए पनि त्यो स्पष्ट व्यवस्था नआक्ने भइसकेपछि यसका निम्ति गठबन्धनको संस्कृति, राजनीतिक समन्वयको संस्कृति चाहिँ यो अविच्छिन्न रूपमा चलिरहने जस्तो देखिन्थ्यो। अनि त्यही कुरालाई त्यो राजनीतिक गठबन्धनको संस्कृति निर्माण गर्ने र सत्ता निर्माण गर्ने, त्यो पनि संवैधानिक दायराभित्र बसेर सत्ता निर्माण गर्ने बेलामा जे जति दलहरूका गतिविधिहरू देखिन्थे र त्यसलाई सामाजिक सञ्जाल माध्यमका मार्फत प्रष्ट ढङ्गबाट अगाडि ल्याउन थालियो र त्यसमा केही मन्त्रालयहरू, केही नियुक्तिका विषयहरू निरन्तर रूपमा पेचिलो र विवादित बन्दै आए दलहरूभित्र र दलहरूभन्दा बाहिर पनि, र त्यहाँ पक्कै पनि ती विषयहरूमा चाहिँ किन यति धेरै चलखेल हुन थाल्यो भन्ने आम मानिसलाई केही नकारात्मक भाष्यहरू निर्माण गरिदिन थालियो कि यो संवैधानिक विधि र परिपाटीभित्रबाट भन्दा पनि बाहिर चाहिँ नातावाद कृपावादबाट बढी ल्याउन थालियो भन्ने भाष्यहरू निरन्तर रूपमा प्रभावशाली व्यक्तित्वहरू, मूलधारका मिडियाहरू र सामाजिक सञ्जालका प्लेटफर्महरूमा त्यो निरन्तर रूपमा आउन थाले। यो चाहिँ अब हेर्ने हो भने खास 2064 साल पछि आएका जति पनि सरकारहरू बनेका छन् ती सबैमा लगभग लगभग हामी त्यो गठबन्धनको संस्कृति देख्छौँ। अनि यसले गर्दाखेरि जनतामा चाहिँ यो संवैधानिक दायराभित्र गरिएका स्वस्थ अभ्यासहरू थिए भन्ने भाष्य निर्माण न राजनीतिक दलहरू स्वयंले निर्माण गर्न सके, न नेपालको नागरिक समाजले निर्माण गर्न सक्यो, न नेपालको मूलधारको मिडियाले निर्माण गर्न सक्यो। बरु त्यसैमा यो अलिकति विचार निर्माण गर्ने पक्षहरू चाहिँ कस्तो देखियो भन्दा के ठिक र के बेठिक भन्ने कुरा आम जनताले दिएको निर्णय भन्दा पनि आफूले माथिबाट इन्फ्लुएन्स गर्ने भन्नेतिर प्रभाव बढ्दै गयो। र सुरुदेखि नै यो आजको मात्रै कुरा होइन, विगत हामीले 12-15 वर्षदेखि हेऱ्यौँ भने मूलधारको राजनीतिक दलहरू खराब हुन् र नयाँ आउनुपर्छ भनेर नेपाली समाजमा कहिले नयाँ शक्ति, कहिले विवेकशील, कहिले स्वतन्त्र जस्ता भाष्यहरू निर्माण गरेर दलहरू निर्माण गर्न थालियो। र सँगसँगै पहिचानको मुद्दासँग जोडिएको मुद्दामा पनि हामीले हेऱ्यौँ भने नेपालको पूर्वी पहाड, नेपालको दक्षिण भेग र नेपालको दक्षिण पश्चिम भेगमा विभिन्न पहिचानवादी समूहहरू जन्मिने र उनीहरूले राजनैतिक हिस्सामै पनि संसदसम्म पनि आफ्नो स्थान बनाइसकेको स्थिति थियो। त्यसले गर्दाखेरि दलहरूमाथि निरन्तर एउटा प्रहार हुने र दलभित्रको नेतृत्व चयनको प्रक्रियामा चाहिँ कहिलेकाहीँ चाहिँ स्थापित नेतृत्वले राजनीतिलाई चाहिँ आफ्नो वैयक्तिक जीवनको चाहिँ यसलाई यति उमेर समूहसम्म भनेर निर्दिष्ट गर्ने जुन खालको विधानै बनेको थिएन दलहरूमा, त्यसमा दलहरूलाई मात्रै त्यति धेरै दोष दिनुपर्छ भन्नेमा पनि म छैन, किनकि उनीहरू त्यो विधान बनाउने सन्दर्भमा जसरी एकगठा हुन्थे दलका नेता तथा कार्यकर्ताहरू, त्यहाँ पनि त्यो उनीहरूको स्वस्थ प्रजातान्त्रिक प्रक्रियाबाटै आएको देखिन्छ। कतिपय दलहरूमा एउटै व्यक्ति निरन्तर पदमा देखिन्छ तर त्यो पनि उनीहरूको साङ्गठनिक संरचनाबाट अनुमोदित भएर आउँथे, तर उनीहरूले विधान त संगठित भएर अनुमोदित भएर आउने एउटा कुरा थियो, तर त्यसको वैधताको बारेमा स्वयं परीक्षण गर्ने कुरामा चाहिँ उनीहरू चुके। उनीहरू कतिसम्म त्यो निर्विवादित हुन्थ्यो र त्यो विधान र वैधताको कुरा त अलिकति फरक थियो, विधानले निर्दिष्ट गरे पनि अलिकति त्यसको स्वीकार्यता कम हुँदै गएको भन्ने थाहा पाइसकेपछि उनीहरूले आफ्ना भूमिकाहरूलाई केही परिवर्तन गर्न सक्थे, जस्तो एक पद एक भूमिकाको हुन्थ्यो कि अथवा निश्चित समयपछि कसैलाई त्यो जिम्मेवारी अर्कोलाई प्रदान गर्ने हुन्थ्यो कि, त्यो चाहिँ वैधता पुष्टि गर्ने स्थानहरू थियो। यी सबै कुराले गर्दाखेरि के भाष्य निर्माण गरियो भन्दा निरन्तर रूपमा दलहरू सबैतिरबाट प्रहारमा परे र उनीहरूले स्वयं आफूलाई चाहिँ त्यो प्रहारलाई चिर्नका लागि भन्दा पनि हरेकचोटि निर्वाचन पनि फेरि नियमित रूपमा भइसक्यो, अनि नियमित रूपमा निर्वाचन भएर आइसकेपछि दलहरूलाई पनि के लाग्यो भन्दा यो राजनीति संविधान यो स्थिरता चाहिँ सही ढङ्गबाट गइरहेको छ, हामीले निर्वाचन सम्पन्न गरेका छौँ, आवधिक रूपमा चाहिँ जनप्रतिनिधिहरू फेरिएका छन्, छनौट भएर आएका छन्, त्यसले गर्दाखेरि यति ठुलो विध्वंसको परिकल्पना उनीहरूले गरेनन् र त्यसमाथि पनि अहिलेको पुस्ता भनेको यति विवेकशील पुस्ता छ उसले तर्कका आधारमा बहस गर्छ होला, यति धेरै साक्षर मान्छेहरू छन्, यति धेरै राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधिहरूमा उनीहरू संलग्न भएका छन्, सानै उमेरदेखि पनि अझ विभिन्न संस्थाहरूसँग आबद्ध भएका छन् राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूसँग भन्ने आशयबाट चाहिँ दलहरू काहीँ न काहीँ उनीहरूले यो सामाजिक मुद्दालाई राजनैतिक र सत्ता संरचनामा ठुलो धक्का पुग्छ भन्ने कुरामा उनीहरूले त्यति ठुलो आकलन गरेको देखिएन।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले मुलुकको पछिल्लो राजनैतिक अवस्था दलीय भूमिकाको विषयमा केन्द्रित भएर विश्लेषक डाक्टर पीताम्बर भण्डारीसँग कुराकानी गरिरहेका छौं। उहाँ त्रिभुवन विश्वविद्यालयको द्वन्द्व शान्ति र विकास अध्ययन विभागको प्रमुख समेत रहनु भएको छ। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउँ। यहाँले एउटा निकै नै महत्वपूर्ण कुरालाई इंगित पनि गर्नु भएको छ, साक्षर हुनु, साक्षरताको दर एउटा विषय रहेको छ। मान्छेमा विषयवस्तुको अथवा जनमानसमा विषयवस्तुको एउटा चेतनशीलता पनि आजको दिनमा महत्वपूर्ण रहेको कुरालाई यहाँले इंगित गर्नुभयो। अहिले सामाजिक सञ्जालमा गलत सूचनाहरू दिने प्रवृत्ति पनि उत्तिकै मौलाएको भनेर राजनीतिक दलदेखि आम जनस्तरबाट पनि यो कुरा, यो प्रसंग आइरहेको छ। साथै जसले समाजमा प्रभाव पार्न सक्छन् उनीहरूलाई विषयवस्तुको ज्ञान अभावका कारण पनि सोही अनुसार चाहिँ गलत सन्देश दिने परिपाटी पनि बढ़ेको छ भनेर विश्लेषण भइरहेको अवस्था छ। जस्तो हाम्रो संविधानभित्र भएका राम्रा सकारात्मक कुराहरूको चर्चा नगरिकन कसरी नकारात्मक प्रचार गरेर बढ़ी मत हासिल गर्न सकिन्छ अथवा सेन्टिमेन्ट लिन सकिन्छ भन्ने विषयतर्फ लाग्ने एउटा परिपाटी पनि पछिल्लो समय देखिएको छ। यस हिसाबबाट साक्षरतासँगै चेतनशीलताको आयातन दायरा पनि अगाडि बढ़ाउन, फराकिलो बनाउन अब नेपाली समाज कसरी अगाडि बढ़नुपर्छ, सही सूचनाको पछाडि कसरी लाग्नुपर्छ, गलत सूचनाबाट कसरी बस्ने, अब यो गलत सूचनाले त द्वन्द्व निम्त्याउँदो रहेछ भन्ने पनि देखियो, गलत सूचनाबाट बचेर हामी शान्तितर्फ चाहिँ कसरी अगाडि बढ़ने, अहिले एउटा डिजिटल जुन सोशल प्लेटफर्महरू छन् एउटा अवसरसँगै चुनौतीका रूपमा पनि देखा परेको अवस्था छ नि।
हजुर, अब यो सबभन्दा ठूलो समस्या त कहाँनिर आयो भन्दा यो हामी मिस इन्फर्मेसन डिसइन्फर्मेसनहरू भन्छौँ, यसलाई कोही व्यक्तिले आफ्नो धारणा कति हदसम्म राख्ने भन्ने कुरो उसको व्यक्तिगत छनौटको विषय हुन्थ्यो, र कोही व्यक्तिले केही कुरा राख्यो भने व्यक्तिले राखेको कुरालाई चाहिँ, सामान्य एउटा नागरिकले राखेको कुरालाई चाहिँ अर्को नागरिकले चाहिँ त्यसलाई सूचनाको रूपमा भन्दा पनि उसको धारणाको रूपमा व्याख्या गर्ने गर्छ। तर जब एउटा व्यक्ति आफू कुनै समूहसँग आबद्ध हुन्छ, दलसँग आबद्ध हुन्छ, कुनै च्यानलहरू जस्तो अहिले हामीले हेऱ्यौँ भने युट्युब च्यानलहरू नै किन नहोस्, अथवा अहिले त धेरै अरू अनलाइन समाचारका माध्यमहरू पनि आएका छन्, मूलधारका मिडियामा आबद्ध कोही व्यक्तित्वहरू हुन्छ र कोही लामो समयसँग समाजसेवामा लागेको हुन्छ, आफूले एउटा एक्सपर्टिज गेन गरेको हुन्छ, होइन, त्यस्तो व्यक्तित्वहरूले केही कुरा राखिदिँदा चाहिँ त्यो छिटो मानिसहरूले, धेरै मानिसहरूले एकैपटक ग्रहण गर्ने र त्यो चाहिँ सूचनाकै रूपमा फैलिने, केवल धारणाका रूपमा होइन। तर कतिपय यस्ता व्यक्तित्वहरू हामीले देखेका छौँ जहाँनिर जसले लामो समयसम्म सेवाकालीन अवधि पुरा गरेर अवकाश प्राप्त गर्नुभएको छ, अथवा धेरै त्यस्ता व्यक्तित्वहरू हुन्छ जसलाई नेपाली समाजले काहीँ न काहीँ एउटा चाहिँ व्यक्ति आफैमा संस्थागत रूपमा विकसित भएको त्यो ढाँचा प्रस्तुत गरिएको थियो, त्यस्तो व्यक्तित्वहरूबाट आउने कुराहरू चाहिँ पहिला आइसक्ने र आइसकेपछि त्यसले धेरै ध्वंस गरिसकेपछि आम मानिसमा कुनै न कुनै उनीहरूलाई चाहिँ एउटा एकदमै धेरै कठोर मानसिकतामा परिवर्तन गरिदिइसकेपछि पछि होइन रहेछ भनेर पनि त्यसको कुनै अर्थ नहुने देखियो कि, त्यसले गर्दाखेरि राजनीति अथवा तर्कशास्त्र भनेको चाहिँ हामीले यहाँनिर खोजेको हो। आम मानिस, सबै मानिसले सबै कुरा जान्नुपर्छ, सबै मानिस बराबर हुनुपर्छ, तथ्यका आधारमा उनीहरू चाहिँ सबै कुरा चाहिँ एकदमै सुस्पष्ट हुनुपर्छ भन्ने आधारहरू ल्याउनुपर्छ भन्ने पनि होइन, तर जसले समाजमा एउटा प्रभाव पार्ने क्षमता राख्नुहुन्छ त्यस्तो व्यक्तित्वहरूबाट गरिएको अपेक्षा चाहिँ यो यहाँनिर यो हुन आउँछ। र अर्को, अब नेपाली समाज हामी अहिले यति धेरै त्यो अर्डरहरू जुन हुन्छ, हामी व्यवस्थाहरू हुन्छ नि, त्यो व्यवस्था भत्किँदै भत्किँदै गएको छ। हामीले केही दिन अगाडि अथवा केही वर्ष अगाडि नै देखेका छौँ, सबभन्दा पहिला त हाम्रो परिवार जुन हो त्यो परिवारभित्रको अर्डर सुव्यवस्था भत्किएको हुन्छ, परिवारभित्रका सदस्यहरू एक ठाउँमा बस्ने, सामूहिक निर्णय लिने अथवा आफूभन्दा ठुलोलाई जुन आदर गर्ने, सानोलाई माया गर्ने भन्ने हाम्रो अति सामान्य नेपाली परम्परा थियो, सबैभन्दा भत्किएको त त्यहाँबाट देखिन्छ, होइन, अनि त्यसैको प्रतिबिम्ब चाहिँ कहाँ जान्छ भन्दा समाज र राज्यमा जान्छ। अनि त्यसले गर्दाखेरि अब हामीले यसलाई तत्काल हस्तक्षेप गर्नुपर्ने सबैभन्दा बढी खस्केको त सामाजिक व्यवस्था हो अहिलेको हाम्रो, र त्यो सामाजिक व्यवस्थालाई पुनस्थापित गर्नका निमित्त पहिलो दायित्व भनेको त यो जसले धारणाहरू बनाउनुहुन्छ र जसले सञ्चार गर्नुहुन्छ आम मानिसमा, हामी यसलाई भन्दाखेरि ओपिनियन, पब्लिक ओपिनियन र मास कम्युनिकेसन, सबैभन्दा बढी यो यो क्षेत्र चाहिँ चलायमान हुनुपर्छ। कसका लागि र के का लागि भन्दा, जुन घृणाजन्य अभिव्यक्तिहरू आउँछन् सार्वजनिक माध्यमबाट, लेखाइबाट, बोलाइबाट, विभिन्न संस्थाको विज्ञप्तिहरूबाट, त्यसमा शब्द चयन गर्दाखेरिका कुराहरूमा, सबैभन्दा पहिला चाहिँ यो घृणाजन्य अभिव्यक्ति अथवा हेट स्पिच यसलाई चाहिँ नियमन गरिनुपर्छ है यसलाई। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको त जुन अघिल्लो सरकार सामाजिक प्लेटफर्मका विषयहरूलाई नियमन गर्ने कुरामा अत्यन्त बढी आलोचित भएर यो अहिलेको आन्दोलनको उठानको कडी त्यहाँबाट पनि सुरु भएको थियो, मूल कारणलाई एउटा मध्येहरू यो पनि मानिएको थियो, त्यसकारण यो सामाजिक सञ्जालका प्लेटफर्महरूलाई फेरि नियमन गर्ने कुरामा चाहिँ अहिलेको सरकारका सम्बन्धित मन्त्रीले नै केही कुराहरू अगाडि ल्याइसक्नु भएको सार्वजनिकमा जस्तो देखिन्छ, जस्तै यसलाई चाहिँ मिसइन्फर्मेसन र डिसइन्फर्मेसनलाई नियमन गर्ने कुरामा प्रेस काउन्सिललाई उहाँले जुन कुरा एउटा मन्त्रालयगत अभिव्यक्तिका आधारमा सरसल्लाहमा ल्याइसक्नु भएको जस्तो देखिन्छ सार्वजनिक स्तरमा आउँदाखेरि, म दोस्रो कुरा त्यो। अर्को महत्त्वपूर्ण कुरा भनेको त यो सुरक्षा निकायहरूसँग र आम मानिसका बिचमा जुन समन्वय र सद्भाव, जस्तो अहिले हामीले हेऱ्यौँ भने केही सुरक्षा निकायहरूले विभिन्न आफ्नो सार्वजनिक पहुँचका लागि गतिविधिहरू ल्याइरहेका छन्, सामुदायिक साझेदारीका कार्यक्रमहरू ल्याइरहेका छन्, त्यस्ता सामुदायिक साझेदारी कुराहरूमा चाहिँ स्थानीय वडा तहबाट ती खालका सुरक्षा अङ्गहरूसँगको निरन्तर समन्वय र सम्वाद चाहिँ अर्को महत्त्वपूर्ण बाटो हुन सक्छ।
देशका महत्वपूर्ण संरचनामा क्षति पुगेको छ, आगजनी भएको छ, तोडफोड भएको छ, सर्वोच्च अदालतदेखि प्रधानमन्त्री कार्यालयसम्म पनि आगजनी र तोडफोड गरिएको छ आन्दोलनका क्रममा। यो सँगै अहिले अब पर्यटन क्षेत्र पनि कठिन मोडमा पुगेको छ, पछिल्लो तथ्याङ्क यहाँलाई प्रस्तुत गर्नुपर्दा 20% गिरावट आइसकेका कुराहरू तथ्यगत रूपमा नै आइसकेका छन्। हालसालै विश्व बैंकले गरेको प्रक्षेपणमा पनि नेपालको आर्थिक वृद्धि आधा भन्दा बढ़ीले घट्ने पनि देखिएको छ तथ्यगत रूपमा नै। शान्ति सुरक्षाको विषय पनि यहाँले अघि उठान गर्दै हुनुहुन्थ्यो, सुरक्षाकर्मीहरूको मनोबल पनि खस्कदो अवस्थामा देखिएको छ। यस्तो परिस्थितिबाट अब अगाडि कसरी बढ्ने, कसरी माथि उठ्ने, अब कुनै पनि आन्दोलनले आजका समयसम्म सकारात्मक परिवर्तन नै ल्याएको देखिन्छ। पक्कै पनि नव पुस्ताको यो आन्दोलनले भ्रष्टाचार नियन्त्रण र सुशासन कायममा एउटा महत्वपूर्ण कडीका रूपमा काम गर्छ भन्ने अपेक्षा रहेको अवस्थामा मुलुकको यो अहिले विद्यमान अवस्थाबाट माथि उठ्न अब कसले के गर्नु पर्ला, कसरी अगाडि बढ्नु पर्ला? हामी कार्यक्रमको अन्त्यमा पनि छौं।
सबभन्दा महत्वपूर्ण कुरा त अहिलेको पुस्ताले जुन खालको अत्यन्त सान्दर्भिक मुद्दा उठाएर धेरै नवयुवाहरूले ज्यान पनि गुमाए, यो यो बलिदानीलाई चाहिँ निरन्तर रूपमा यो राष्ट्रको निर्माण र अथवा यसलाई सकारात्मकतातिर चाहिँ देश विकासको बाटोमा लैजानका लागि आन्दोलनकारीहरूले निरन्तर खबरदारी र सकारात्मक हस्तक्षेप चाहिँ जरुरी हुन्छ, पहिलो कुरा, किनकि त्यो स्टेक हो। तर यसमा सबभन्दा महत्त्वपूर्ण दुईवटा चुनौती हामीलाई के छ भने, एकातिर तत्काल यो हाम्रो जनजीविका र आय आर्जनको बाटोमा जनतालाई, देशलाई सही मार्गमा डोर्याउने सामाजिक स्थिरता पुनस्थापित गरेर अगाडि जाने मूल दायित्व एकातिर सरकारसँग छ भने, अर्कोतिर सरकारसँग तोकिएको अवधिमा निर्वाचन गराउनुपर्ने, सामाजिक स्थिरता र राजनीतिक स्थिरता र संवैधानिक जटिलताको अन्त्यका लागि एक एकै पटकमा चाहिँ धेरै कामहरू गर्नुपर्ने स्थिति देखिन्छ। र सबभन्दा पहिला त वर्तमान सरकार जुन निर्वाचन गराउनका लागि भनिएको सरकार छ, यो सरकारले चाहिँ आफ्नो मूल उद्देश्यमा नै केन्द्रित गर्नुपर्ने, सँगसँगै सामाजिक स्थिरताको कुरालाई पनि ध्यान दिनुपर्ने, र मूल राजनीतिक दलहरू र नयाँ आउन खोजेका राजनीतिक दलहरू, जसरी अब जस्तो हामीले हेरौँ यही आन्दोलनमा सहभागी भएका र राजनीतिक दलहरूप्रति अत्यधिक वितृष्णा भएका पक्षहरू पनि अब निर्वाचन आयोगमा दल दर्ता गरेर फेरि पनि बन्ने त दल नै हो लोकतन्त्रमा त, अनि त्यसकारण त्यो दलीय परिपाटी र दलीय समन्वयलाई चाहिँ शान्तिपूर्वक ढङ्गबाट निर्वाचनमा आउने चुनौतीहरूलाई समेत अहिले नै आकलन गरेर त्यसलाई तिर्न सक्ने गरी र निर्वाचन हुने वातावरणको सुनिश्चितता एउटा पाटो छ। यसमा फेरि कतिपय राजनीतिक दलहरूले अहिले संसद पुनस्थापनाको मुद्दा पनि उठाइरहेको सन्दर्भमा त्यसलाई चाहिँ त्यो कानुनी पाटो भएको र ती दलहरूको नैसर्गिक एक प्रकारको अधिकार पनि भएको कारणले गर्दाखेरि हामी त्यति धेरै त्यसैमा फेरि तिक्तता उठाउने र दलहरू खराब भए फेरि संसद चाहियो भन्नेतिर चाहिँ त्यो भाष्य निर्माण भयो भने झन् ठुलो जटिलता निम्ति आउँछ। एउटा त्यो आफ्नो पाटो कानुनी रूपमा हुँदै जान्छ, तर सरकारले दलहरूसँग समन्वय गर्ने, तत्काल समन्वय गरेर निर्वाचनको वातावरण बनाउने, नयाँ राजनीतिक दलहरू जो स्थापित हुन खोजेका छन् भने तिनीहरूलाई पनि सहज ढङ्गबाट अब आफ्ना गतिविधिहरू संगठन गर्ने गतिविधिहरू अगाडि छिटोभन्दा छिटो बढाउनु पर्ने र मूलधारका राजनीतिक दलहरूले जसरी दलभित्रका खिचातानीहरू छन् ती खिचातानीहरूलाई सार्वजनिक बहसको विषयभन्दा पनि दल र देशको समृद्धिका लागि नै उनीहरू तल्लीन हुनुपर्ने र त्यसलाई चाँडो चाँडो भन्दा चाँडो त्यो टुङ्ग्याउनु पर्ने र दलहरूले आफूले गुमाएको विश्वास र संवैधानिक जटिलतालाई अन्त्य गर्नुपर्ने बाटो चाहिँ महत्वपूर्ण बाटो हो।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद।
धन्यवाद।
आजको अन्तरसंवादमा हामीले मुलुकको पछिल्लो राजनीतिक अवस्था, दलीय भूमिकाको विषयमा केन्द्रित भएर विश्लेषक डाक्टर पीताम्बर भण्डारीसँग कुराकानी गर्यौं। उहाँ त्रिभुवन विश्वविद्यालय द्वन्द शान्ति र विकास अध्ययन विभागको प्रमुख समेत हुनुहुन्छ। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।